नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बद्दिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बद्दिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। राम्रोसँग पानी पर्न नसकेपछि वर्षे बाली लगाउन ठिक्क परेर बसेका किसान अझै खेतबारीमा पस्न पाएका छैनन्। चैते धान रोप्ने बेला चाहिँ हुन लागेको छ। केही दिनपछि मकै छर्ने बेला पनि हुन्छ, तर राम्रोसँग पानी पर्नुपर्छ। कृषिकै कुरा गर्दा उन्नत बिउ मलजलसँगै आधुनिक प्रविधि र यन्त्र पनि महत्वपूर्ण पाटो हो। तर सबै किसानले उन्नत प्रविधिको प्रयोग गर्न पाएका छैनन्। सरकार, नार्क र कृषि विज्ञहरूले केही प्रविधि तथा यन्त्रको विकास गरेका छन्। आज हामी भर्खरै विकास भएको अलैँचीको दाना सुकाउने मेसिन र यसबाट किसानले लिन सक्ने फाइदाको विषयमा कुरा गर्छौं। त्योभन्दा पहिले यान्त्रिकरणकै अर्को प्रसंग। कृषिमा बढ्दै गएको परनिर्भरता घटाउन यान्त्रिकरण र व्यवसायीकरण गर्नुपर्ने किसानको माग रहेको छ। यान्त्रिकरणले समयमै खेती गर्न सकिएको, उत्पादन बढेको र लागत घट्ने भएपछि किसानको आकर्षण कृषिमा भित्रेको नयाँ यान्त्रिकरणमा छ। त्यसमा पनि विभिन्न मेला महोत्सव तथा एक्सपोहरूमा पुर्याइने यन्त्र उपकरणले किसानलाई निकै आकर्षण गरिरहेको छ। यान्त्रिकरणतर्फ आकर्षण बढ्दै गएको भए पनि कस्ता यन्त्र उपकरण बजारमा छन् भन्ने बारेमा किसान अझै अनभिज्ञ छन्। त्यसका लागि मेला प्रदर्शनीहरू किसानको कृषि यन्त्र चिन्ने मौकाको रूपमा समेत रहेको छ। अहिले धेरै युवा विदेशीपछि गाउँमा गोरु जोत्ने हली त्यस्तै लाठे पाउन पनि गाह्रो छ। त्यसकै कारण धेरै किसानले भएको हल गोरु पनि बेचिसकेका छन्। गोरुको विकल्पका रूपमा नयाँ नयाँ औजारहरू भित्रिरहेका छन्। कम लागत र छिटो काम हुने भएपछि किसानको आकर्षण यान्त्रिकरणमा छ। केही दिनअघि सकिएको विराट एक्सपोमा किसानलाई लक्षित गरेर राखिएका उपकरणबारे विराटनगरका उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाले केही किसानसँग कुराकानी गर्नुभएको छ।
म नारायण प्रसाद राई, मातृभूमि टी स्टेट प्रणालीको सञ्चालक, सिंहदेवी 5 मोरङबाट। यहाँ चाहिँ अहिले विशेष गरेर ग्रीन टी र ग्राउन्ड नेपल चाहिँ हाम्रो माथि नै बिक्री भए तापनि यो चाहिँ नयाँ चिज भएकोले यहाँ फ्रीमा टेस्ट गराएर चाहिँ यो प्रचार गर्नको लागि हामी आएको छौँ। अनि अर्को कुरा चाहिँ हामीसँग ग्रीन टी जति पनि आउने हाम्रो कस्टमरहरू यहाँनिर उपस्थित हुनेहरूलाई हामी फ्रीमा टेस्ट गराइरहेको छौँ, ग्रिन टी र ग्राउन्ड नेपल। अनि विशेष गरेर हाम्रो प्रोडक्सन भनेको अर्ग्यानिक ग्रिन टी नै हो। विशेष
ग्रिन टी भनेको के हो, ग्राउन्ड एप्पल भनेको चाहिँ के हो?
ग्रिन टी भनेको चाहिँ अब वनस्पति जन्य चिज हो, चिया नै हो, असली चियाबाटै बनाइने, एक प्रकारको अर्थोडक्स चियाबाट बनाइने यो चिज हो भने यो ग्राउन्ड एप्पल चाहिँ भुइँमा फल्ने अब नयाँ नेपालमा अहिले नयाँ इन्ट्रोड्युस हुँदै गरेको एउटा फल हो। यो फलको चाहिँ उपयोग विशेष गरेर सुगर पेसेन्टहरूको लागि राम्रो भनेर यो भनिरहेको छ। अनि यसको प्रशोधन गरेर याकुन भनेर यसको जामहरू बनाइरहेको छ। अनि यो चाहिँ विशेष गरेर सुगर पेसेन्टहरूकै लागि भनेर भनिएको छ। यो दुइटै चिज चाहिँ इक्विभ्यालेन्ट छ। जस्तै ग्रिन टी पनि सुगर पेसेन्ट र प्रेसर हाईहरूको लागि भयो, यो ग्राउन्ड एप्पल पनि दुइटै औषधिजन्य चिज यो मातृभूमि टी स्टेटले उत्पादन गरेर अहिले सहभागी भइरहेको छ।
जस्तो यो अलिकति नबुझेका हुन् यहाँ आइसकेपछि, कसैले तरुल भन्दा रहेछन्, कसैले यो यसलाई सुठुनी, त्यो कतिपयले सिमल तरुल पनि भनेको सुने।
हजुर, डेफिनेटली यो नयाँ चिज हो, मान्छेलाई थाहा छैन, थाहा नभएको कारणले गर्दाखेरि जे देख्यो त्यही, कसैले इस्कुसको जरा हो भनेर भन्छ, उसेर खानु भन्छ, हामी काटेर यसलाई त्यही चखाउन र उनीहरूलाई यो परिचय गराउनकै लागि हामीले विशेष गरेर यो काटेर फ्रीमा खुवाइराखेको छौँ। आउने
कति क्षेत्र फलमा लगाउनु भएको छ तपाईँले? यो चाहिँ
यो ग्राउन्ड एप्पल त त्यस्तो धेरै छैन, हामीसँग 4 रोपनी जतिमा लगाएको थियो। एउटै बोटमा मिनिमम 4-5 केजी फलिहाल्छ, 30-40-30 केजीसम्म यो फल्छ। उत्पादन एकदम धेरै छ, यसको बजार छैन, यो प्रशोधन छैन, त्यसले गर्दाखेरि यो चाहिँ मान्छेहरूलाई कम्तीमा उनीहरूलाई मान्छेको जिब्रोमा स्वाद बसाउन सकिन्छ कि भन्ने उद्देश्यले हामीले यहाँ आएर चाहिँ प्रदर्शनीमा राखेका छौँ।
जस्तो ग्राउन्ड एप्पल भनेको र अर्को रुखमा फल्ने एप्पल स्याउ हो, अब भनौँ न यो यो चाहिँ कस्तो स्याउ हो अब त्यो त पहिले बोटमा फल्ने त खाइरहेको होला जमिन मुनि फल्ने स्याउ पनि हुँदो रहेछ भनेर धेरैलाई थाहा नहोला नि
एकदमै सही कुरा गर्नुभयो तपाईँले यो हाम्रो गाउँघरमै भएको चिजलाई अब विदेशीहरूले चाहिँ याकुन भनेर नेपालमा भित्राइदियो अब रुखमा फल्ने स्याउ त सबैले प्रयोग गरेकै हो यो चाहिँ नयाँ चिज भएकोले गर्दाखेरि यो धेरै फरक एउटा चाहिँ रुखमाथि फल्ने एउटा चाहिँ जरामा फल्ने फेरि जरामा फल्ने चिज चाहिँ मानिसहरूले के भन्छन् भने जरामा फल्ने चिज चाहिँ डायबिटिज रोगीले खानु हुँदैन भनेर भन्छन् तर यो चाहिँ विशेष गरेर डायबिटिज रोगीहरूकै लागि हो र यसमा भिन्नता चाहिँ अब यो सधैँ सबै मान्छेहरूले यो रुखमा फल्ने स्याउ चाहिँ खाइराखेको यो चाहिँ नखाएको नयाँ चिज भएकोले गर्दाखेरि यो चाहिँ परिचय गराउन जरुरी भएको र यसमा भिन्नता पनि यही नै हो यो चाहिँ फेदमा एउटा फुलको बोट जस्तो सूर्यमुखी फुलको बोट जस्तो भएर भुइँमा झ्यापै फल्ने हो यो देखिँदैन अब स्याउ चाहिँ रुखमा फल्छ बाहिर देखिने चिज भयो
यो चाहिँ तपाईँले मात्रै गर्नुहुन्छ क्या पूर्वमा
पूर्वमा धेरै किसानहरूले गर्छन् तर अब यो प्रमोटमा चाहिँ मैले यो मार्केटमा चाहिँ यो प्रदर्शनीमा चाहिँ मैले मात्रै ल्याएको छु जस्तो लाग्छ मलाई
कति वर्ष यसको मूल्य चाहिँ
मूल्य अब योभन्दा पहिलेको उसमा 250 रुपियाँमा बेचेको यहीँ नै तर अब त्यो अलिक महँगो हो भन्ने उ गरेर अहिले चाहिँ 100 रुपियाँमा मात्रै बेचिराखेको छौँ अब हामी फार्ममै आयो भने त 50 रुपियाँ 60 रुपियाँमा दिन्छौँ
यसको बजार छैन त्यसो भए
बजार छैन बजारमा किसानहरूले धेरै खेती गरेका छन् कहाँ बेच्ने भनेर एकदम विडम्बनामा छन् एकदमै राम्रो चिज हुँदाहुँदै पनि बजारको व्यवस्था छैन यसको
जस्तो तपाईँले ग्रिन टीको पनि भन्नुभयो मातृभूमि टी स्टेट मार्फत मोरङ जिल्लामा यस्तो बगान छ तपाईँको चियाको बगान यहाँले सबैभन्दा नमुना किसानको रूपमा काम गर्दै हुनुहुन्छ त्यसको बारेमा पनि भनिदिनु
हजुर यो चाहिँ मेरो गाउँको अभियान चाहिँ के हो भने ग्रिन टी उत्पादनको लागि सबै मानिसहरूले पहाड़को जमिनहरू छोडेर तराईमा झरेर विदेशतिर लागे मेरो चाहिँ उनीहरूलाई हाम्रो आफ्नै ठाउँमा पहाड़को कुना कन्दरामा पनि बसेर विदेशी पैसा चाहिँ त्यहीँ ल्याउन सकिन्छ भन्ने एउटा नमुनाकै रूपमा आज 16 वर्ष भयो मैले त्यो बगान स्थापना गरेको बाटो थिएन बाटोको व्यवस्था चियाको नामले भयो त्यहाँनिर अहिले होमस्टेहरूको व्यवस्था भइरहेको छ अनि अर्को तपाईँको यो भ्यू टावरहरूको व्यवस्था छ र अब त्यहाँको मान्छेहरूले चाहिँ धेरैले रोजगारी पाइरहेको अवस्था छ र त्यो देखेर अहिले कोही होटल खोल्नेदेखि लिएर विभिन्न त्यहाँको जग्गा किन्ने मान्छेहरूको लर्को लागेको छ त्यसले गर्दाखेरि ती मान्छेहरूले अब एउटा आँखा देखाउने माध्यम भयो यो चिया रोपेर चाहिँ हो वास्तवमा आफ्नै गाउँमा चाहिँ डलर आउने रहेछ भनेर मान्छेहरू फर्किन थालेको छन् त्यसले गर्दाखेरि एकदमै हामी परिवार धेरै दुःख गरेर हामीले यो बगान व्यवस्थापन गर्यौँ तर अहिले हामी एकदमै खुसी छौँ मान्छेहरू फर्किन थाले मान्छेहरूले खोजी आउन थाले त्यो रमाइलो ठाउँ देखेर हिजो मात्रै ढाकरको सहारामा मान्छे बाँच्थे भने आज श्रम गरेर त्यहीँ खाएर त्यहीँको उत्पादन अनि त्यहीँको रोजीरोटी भनौँ जागिरको व्यवस्था त्यहाँको मान्छेहरूलाई भइरहेकोले गर्दाखेरि हामी पनि एकदम खुसी छौँ र त्यो ठाउँ एकदमै नमुनाकै रूपमा भएकोले गर्दाखेरि सबै साथीहरूले पनि धन्यवाद दिनेको लर्को छ पत्र पत्रिकामा पनि पत्रकार मित्रहरूले धेरै पत्रिकाहरूमा लेखिदिनु भयो टेलिभिजनमा गरिदिनु भएको छ उहाँहरूलाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु र मेहनत गर्दा नहुने कुरा केही हुँदैन मेहनत गरौँ सबैलाई मेहनत गरेर आफ्नो बाँझो रहेको जमिन जंगल भएको जमिनहरूमा चाहिँ उर्वर ल्याउँ भनेर म सबैलाई भन्न चाहन्छु
ग्रिन टी र ग्राउन्ड एप्पल मात्रै हो कि अरू पनि गर्नुहुन्छ नयाँ नयाँ अरू के तपाईँले फलाइरहनु भएको
वेल तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो मैले बिर्सिराखेको अवस्थाहरू जस्तै लोपनमुख जडीबुटीहरूको नर्सरीहरू मसित छ अहिले अनि सुन्तोला कागती चियाको नर्सरी अलैँचीको नर्सरी अरू जस्तै कफीको नर्सरीदेखि लिएर मैले चाइनाबाट पनि विभिन्न सिडहरू ल्याएको छु जस्तै ओखरको नयाँ यो कटुसको अनि लोपनमुख बिरुवाहरूको धेरै संरक्षण गरेको छु तपाईँहरू जोसुकैले आएर हेर्न सक्नुहुन्छ बिरुवा खरिद गरेर पनि लान सक्नुहुन्छ मेरो नयाँ ओर त्यो छ भने अब अहिले चाहिँ मैले अझै चाइनिज पद्धतिबाट नयाँ फ्याक्ट्री इस्टाब्लिस गर्दैछु र अझै नयाँ प्रोडक्सनहरू ग्रिन टी मात्रै नभएर अरू प्रोडक्सनहरू अब म चाँडै नै लन्च गर्दैछु
पुण्य प्रसाद भट्टराई
कहाँबाट
रङ्गेली
के किन्नुभयो यहाँ कृषि उसमा यान्त्रिक उपकरणहरू भएको ठाउँमा हुनुहुन्छ
हजुर यहाँ मैले मकै छोडाउने हाते औजार किने
के मकै खेती गर्नुहुन्छ
हजुर
कतिमा छ
छ कट्ठामा
सर। अनि यहाँ चाहिँ के चाहिँ तपाईँलाई जस्तो कृषि यान्त्रिक उपकरणहरू टर्ने राखेर छ?
हजुर।
अनि तपाईँले मकै छोडाउने मेसिन भने किन्नु भएछ?
हजुर।
कस्तो लाग्यो यो यान्त्रिक उपकरणहरू देखेर?
कृषिलाई चाहिँ यसो आधुनिकीकरण व्यवसायीकरण गर्नको लागि यन्त्रहरूको उपयोग चाहिँ गर्नुपर्ने नै अवस्थाको सिर्जना भएको छ। अनि एक त मान्छेहरू पनि काम गर्ने कामदारहरूको पनि अभाव हुने, दोस्रो लागत पनि बढ्ने, अनि त्यसले गर्दा कृषि औजारहरूको उपयोग चाहिँ अहिले समयको आवश्यकता बनेको छ।
त्यही अनुसार पनि किन्नुभएको?
हजुर।
तपाईँले प्रविधि कतिको युज गर्नुहुन्छ नयाँ नयाँ यन्त्र उपकरणहरूको?
हुन त म पेसाले भन्नुहुन्छ भने म अलिकति अर्कै पेसामा आबद्ध छु, सहायक पेसाको रूपमा कृषिलाई अप्नाउँदै आएको छु।
तर कृषिकै यन्त्र उपकरणहरूको कुरा गर्ने हो भनेदेखि त प्रविधिलाई पछ्याउँदै जाने त होला नि?
त्यो त समयको एकदमै माग भइसक्यो नि।
कतिमा किन्नुभयो तपाईँले त्यो मकै छोडाउने मेसिन चाहिँ?
200 रुपियाँ।
200 रुपियाँ
हाते मेसिन हो, सस्तो छ।
के फाइदा हुँदो रहेछ यसबाट, यो यन्त्र उपकरणहरूबाट?
काम गर्न छिटो, लागत पनि कम पर्ने, समयमै कामलाई समेट्न सम्पन्न गर्न सकिने।
तपाईँको छरछिमेकीले चाहिँ कतिको प्रयोग गर्नुहुन्छ?
प्रयोग गर्नु पनि हुन्छ, केहीले परम्परागत रूपमै पनि गर्दै आउनु भएको छ, तर अब सबैले बुझ्दै हुनुहुन्छ, गाउँघर टोल छिमेक सबैले चाहिँ नै बुझ्दै हुनुहुन्छ कि हामीले एउटा कृषिलाई चाहिँ यान्त्रिकीकरणतिर बिस्तारै लिएर जानुपर्छ भन्ने चेतनाको विकास चाहिँ सबैतिर हुँदैछ।
म जेपी घिमिरे कुबेर एन्ड सन्सको म्यानेजिङ डाइरेक्टर छन्। हामीसँग हँसियादेखि हँसिया हतौडादेखि लिएर तपाईँको हार्भेस्टरसम्मका सामानहरू छन्, सानोदेखि मतलब ठुलोसम्मको सामानहरू छन्, जस्तो कि पावर टिलर छ, त्यसपछि आएर धान काट्ने मेसिनहरू छ, आलु रोप्ने मेसिन छ, माछा खेती किसान गर्नेको लागि एरिएटर छ, त्यसपछि घरकै लाइनबाट कुटानी पिसानी गर्नको लागि कम्बाइन राइस मिल छ, त्यसपछि यहाँलाई जोत्नको लागि सानो करेसा बारीमा जोत्नको लागि सानो मिनी टिलरहरू छ, धेरै छन् औजारहरू। तपाईँको बिना खनजोतमा तपाईँको धान गहुँ मकै रोप्ने मेसिन सिड ड्रिलर भन्छ, जिरो टिलेज मेसिन ठुलो ट्र्याक्टरको लागि त्यो छ, अनि स्वचालित तपाईँको धान रोप्ने मेसिनहरू राइस ट्रान्सप्लान्टर भन्छ त्यो छ, हातले रोप्ने तपाईँको धान रोप्ने मेसिनहरू म्यानुअल राइस ट्रान्सप्लान्टर छ, थुप्रो छ औजारहरू तपाईँको।
किसानहरूको चाहिँ केमा चाहिँ आकर्षण बढी छ यो मेलामा?
सबै मेसिनहरूमा यान्त्रिकरणको लागि अहिले जुन कुबेर एन्ड सन्स तपाईँको 2054 सालमा स्थापना भएको कम्पनी हो, अहिले 56 विभिन्न ठाउँमा 75 जिल्लाभरिमा 56 ठाउँमा चाहिँ यसले शाखा विस्तार पनि गरिसकेका छ। यो सबै ठाउँमा हामीले यसरी स्टल चाहिँ ठाउँ ठाउँमा लगाएर हिँड्दाखेरि विशेष आधुनिक यन्त्रहरू र परम्परागत खेतीहरूले लाई विस्थापित गर्ने खालका जुन यन्त्रहरू छन् त्यसमा सबैको सबै यन्त्रमा चासो छ।
भन्न खोजेको डिमान्ड चाहिँ के हो किसानको?
विशेषतः किसानहरूलाई 1 सालको ग्यारेन्टी भएको जिएन मोडलको पावर टिलर, ठुलो ट्र्याक्टरमा चल्ने तपाईँको कृषि किङ कम्पनीको रोटाभेटर, धान रोप्ने मेसिनहरू, त्यसपछि आएर तपाईँको धान काट्ने मेसिनहरू र अनि घरकै लाइनबाट चाहिँ तपाईँको चल्ने कम्बाइन्ड मिल जसले तपाईँको 16 एम्पियरको विद्युत जोड्दाखेरि चाहिँ घरकै लाइनमा चाहिँ कुटानी पिसानी गर्न सक्ने एउटा मिल छ, त्यो मिलको विशेष चासो छ।
अब खरिद बिक्री गर्दाखेरि केलाई बढी मूल्य पर्ने, केलाई कम पर्ने, किसानहरूलाई के सजिलो हुने भनेर सोध्नु पनि भयो होला?
सोध्यौँ किसानहरूलाई, प्रायः यसो अनुदान छैन भन्नुहुन्छ सरकारले, इनसफिसियन्ट मतलब पर्याप्त मात्रामा नपुग्ने गरी अनुदान समयमा उपलब्ध नगराइदिने, र अन्त किसानहरूलाई चाहिँ एउटा सन्देश समाचारमूलक चाहिँ एउटा अनुदान छ है, कृषिमा अनुदान छ भने एक किसिमको न्युज दिने, आउनेलाई हामी अनुदान दिन्छौँ भनिदिने, तर समयमा पनि नदिने अनि त्यसपछि पर्याप्त मात्रामा नदिने, त्यसमा किसानहरू अल्मलिराखेको चाहिँ हामीले देखिरहेको छौँ, तर अल्मलिनु पर्ने अवस्था छ। अनुदानको कार्यक्रम एउटा प्रोसेसले आयो भने चल्दै गर्छ, किसानहरूले आफूलाई चाहिने यन्त्रहरू खरिद गर्दै गर्दा हुन्छ, यही कार्यक्रम अलिकति अल्मलिरहेको अवस्था छ।
कति जति पर्छ नर्मल्ली सामानहरूको रेट हेर्ने हो भनेदेखि चाहिँ?
यहाँ हामीसँग भने 350 रुपियाँदेखि लिएर अब 3.5 लाखसम्मको सामानहरू छ हामीसँग, औजारहरू, त्यसले सबै मेसिनको अब एउटै मूल्य रेन्ज भन्ने हुँदैन, अरू मेसिन जस्तो गरेर अब राइस ट्रान्सप्लान्टर लिनु भने 5 लाख रुपियाँको मेसिन छ होइन, अब कम्बाइन्ड मिल लिनु भने बजारमा तपाईँको 45,000 रुपियाँ छ, हामी यहाँ 35,600 दिइरहेका छौँ। प्रत्येक मेसिनहरूमा हामीले 10%देखि लिएर 15%सम्म यो मेलामा चाहिँ हामीले विशेष छुट गरिरहेका छौँ, र यो 10% छुट चाहिँ हामी हाम्रो यो 3 महिनासम्म चाहिँ अरू हाम्रो छुट दिन्छौँ।
खरिद बिक्री पनि त्यही अनुरूप बढेको होला?
हजुर खरिद बिक्री हाम्रो यहाँ एकदमै राम्रो छ। भिरगिरी मण्डलमा हामीले जुन काठमाडौँमा पनि एउटा एक्सपोमा राखेका थियौँ स्टल 3 दिन, त्यहाँ पनि हामीले चान्दुन 60 लाखको सामानहरूको बुकिङहरू विभिन्न दोकानहरू शाखाहरू विस्तार गर्न पनि त्यहाँ सफल भयौँ। यहाँ पनि त्यस्तै किसिमले हाम्रो भइरहेछ।
जस्तो किसानहरूलाई लक्षित गरेर यहाँ हेर्दा गाउँ पनि जानुहुन्छ, किसानहरूलाई होइन सहयोगीको पनि भूमिका खेलिरहनु भएको छ, तर हेर्ने हो भने किसानहरूको चाहिँ यो यान्त्रिक यन्त्र उपकरणहरूमा चाहिँ कतिको लगाव छ?
मेन के छ भनेदेखि जुन सानो सानो यन्त्र छ किसानहरूले आफै खरिद गर्न सक्नुहुन्छ। सासाना यन्त्रहरू 50,000 भन्दा 1,00,000 सम्मको यन्त्रहरू किसानले आफै खरिद गर्न सक्नुहुन्छ। 1,00,000 भन्दा बढ्ताको यन्त्रहरू किसानहरूले पत्याउनै गाह्रो यन्त्रहरू। अब हेर्नु न, बिना खनजोतमा तपाईँको धान रोप्ने मेसिन मकै रोप्ने मेसिन भनेको छ किसानले, यो अनबिलिभेबल के पत्यारै नलाग्न सक्ने खालको कुराहरू यन्त्रले गर्न सक्छ भन्ने कुरा चाहिँ पत्या लाग्दैन हो। यस्तो चाहिँ किसानले चाहिँ 100% अनुदान दिएर यो यन्त्रलाई चाहिँ सरकारले चाहिँ तुरन्त चाहिँ स्थापित गर्नुपर्छ, त्यसमा लागत खर्चहरू घट्छ, यो काम गर्छौँ। एउटा यो पाटो छ, यसमा चासो बिसो लिनुपर्छ। सधैँ खरिद राखेका थ्रेसर पम्पसेट यावत चिल्ला अब सरकारले अनुदान दिइराख्नु पर्दैन। किसानहरूलाई चाहिँ एकदमै आवश्यक चिज र नयाँ नौलो चिज जुन चाहिँ अझ परिष्कृत भएर आएको छ यस्ता चाहिँ किसानहरूले चाहिँ दिँदाखेरि राम्रो हुन्छ। यसैको हामी प्रचार प्रसार गर्दै ठाउँ ठाउँमा हिँडिरहेका छौँ र किसानहरूलाई चाहिँ हाम्रो कम्पनीले चाहिँ के गर्छ भने यी मेसिनहरूलाई बेच्नु मात्रै होइन, बेच्नु पूर्व यसलाई के गर्ने भने पूर्वाभ्यास तयारी गर्ने भन्छ नि, उहाँहरूलाई चाहिँ लगेर देखाउने, खेतमै लगेर तपाईँको पहिला कटाउने, खेतमै लगेर तपाईँको जोताउने, यो अनि उहाँहरूलाई चित्त बुझेको ठाउँ अन्त स्पोर्ट चाहिँ उहाँहरूलाई बरु हामीले आफूले चाहिँ गर्न सक्ने केही छुटका कुराहरू गरिदिने त्यही स्पोर्टमै दिने र त्यसपछि आफ्टर सेल्स चाहिँ त्यसलाई सर्भिसिङ दिने स्पेयरहरू दिने काम चाहिँ अब हाम्रो कम्पनीले गर्छ र विशेष चाहिँ चासो चाहिँ हाम्रो कम्पनीसँग किसानहरू चाहिँ झुमिरहेछन् अहिले।
हुन्छ, धन्यवाद सर।
हस्, धन्यवाद सर।
कृषि उपकरणको प्रयोगबारे विराटनगरका किसानको भनाई, अलैँचीको दाना सुकाउने मेसिन र यसबाट किसानले लिन सक्ने फाइदाको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। अलैंची पूर्वी क्षेत्रका किसानको मुख्य नगदी बाली हो। पूर्वी पहाड़ी क्षेत्रमा अलैंचीको उत्पादन बढ़ाउन किसानले नयाँ नयाँ जात र प्रविधिको प्रयोग गर्दै आएका छन्। कृषि सम्बन्धी काम गर्ने सरकारी निकायले पनि किसानका लागि आवश्यक प्रविधिको विकास गरिरहेका छन्। भर्खरै मात्र नार्कको सहयोगमा अलैंचीको दाना सुकाउने मेसिनको विकास र प्रयोग शुरू भएको छ। यसबारे जानकारी दिन राष्ट्रिय व्यवसाय कृषि अनुसन्धान कार्यक्रम पाखरीबास धनकुटाका संयोजक डाक्टर गोविन्द तिमल सिन्हा हामीसँगै हुनुहुन्छ।
सबैभन्दा पहिले त सरलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
तपाईँहरूले चाहिँ यो अलैंची खेती गर्ने किसानको लागि अलैंचीको बिउ सुकाउने भन्नुभयो होइन,
अलैँचीको दाना सुकाउने भनौँ न।
अब त्यो बारेमा अलिकति भन्नुहोस् न, त्यो कस्तो खालको प्रविधि हो?
यो राष्ट्रिय व्यवसाय कृषि अनुसन्धान कार्यक्रमले अहिलेसम्म नेपालमा भएका भन्दा छुट्टै खालको एउटा प्रविधि, भारतीय प्रविधिलाई चाहिँ ल्याएर केही मोडिफिकेसन सहित नेपालमा हामीले एउटा भट्टीको निर्माण गरेका छौँ। त्यो भट्टीको तुलनात्मक केही अध्ययनहरू हामीले गरेको छौँ। त्यो कस्तो छ भन्दाखेरि त्यो धुवाँरहित बल छ, त्यसमा कुनै चिम्नी चाहिँ हुँदैन अरू जस्तो, तर त्यस त्यो धुवाँरहित बल छ र अलैँची सुकाउनलाई एकदमै कम दाउराको प्रयोग हुन्छ, दाउरा कन्जम्सन हुन्छ। पर केजी 1 केजी अलैँची सुकाउनलाई 0.5 केजी दाउरा र समय पनि एकदमै थोरै लाग्छ। जस्तै तुलनात्मक कुरा गर्ने हो भने अहिलेका यहाँ इम्प्रुभ गरिएका भट्टीहरू जस्तै डबल ड्रम ड्रायर भनेर भनिन्छ, हाफ ड्रम ड्रायर भनेर भनिन्छ, लोकल स्थानीय स्तरको भट्टी पनि छ र यी सबै भट्टीहरूमा अलैँची सुकाउँदाखेरि एकदमै लामो समय हुनाले झन्डै 36 घण्टा समय लाग्छ भने यो भट्टीमा हामीले बनाएको जुन भट्टी छ यो भट्टीमा चाहिँ 3-4 घण्टाभित्र 1 मन अलैँची अथवा त्यो भट्टीमा जति अलैँची सुकाइन्छ त्यति नै क्वान्टिटीको अलैँची चाहिँ सुकाउन सकिन्छ र दाउरा चाहिँ त्यसमा त अब असङ्ख्य दाउरा लाग्छ। यसमा चाहिँ हामीले अब अध्ययन गर्न बाँकी छ त्यसमा कति लाग्छ, यसमा कति लाग्छ भन्ने, तर यसमा चाहिँ 0.5 केजी दाउराले अथवा चाहिँ 40-50 केजी दाउराले 100 केजी दाउराले चाहिँ 200 किलो अलैँची चाहिँ राम्ररी 4 घण्टाभित्र सुक्छ र गुणस्तरको कुरा गर्ने भने यो भट्टीमा चाहिँ स्थानीय बटुको भन्दा धेरै राम्रो र झन्डै झन्डै यो डबल ड्रम ड्रायर भन्दा पनि अझ राम्रो क्वालिटीको चाहिँ अलैँची सुक्छ।
अब यो चाहिँ तपाईँहरूले किसान माझ पुर्याइसक्नुभयो,
हामीले हाम्रो कार्यक्रममा नभए तापनि हामीले कुनै एउटा एनजिओ मार्फत ताप्लेजुङमा हामीले पुर्याएको छौँ। त्यसै गरी हामी आफैले एउटा चाहिँ बनाएर किसान कहाँ परीक्षण गरिसकेका छौँ र अब आगामी दिनमा चाहिँ यो वातावरण संरक्षण मञ्च भन्ने जुन एउटा एनजिओ छ अलैँचीमै काम गर्छ, सिमोटको सहयोगमा ताप्लेजुङमा छ, उसले चाहिँ यी भट्टीहरू चाहिँ अलिक धेरै सङ्ख्यामा बनाउने भन्ने उहाँहरू एग्रिड हुनुहुन्छ, उहाँहरू कन्भिन्स हुनुहुन्छ, आफैले पनि हेरिसक्नुभयो उहाँहरूले त। त्यसै गरी पाँच थरबाट जिल्ला कृषि विकास कार्यालयबाट मलाई फोन आइरहेछ, अहिले म सुन्दैछु, उहाँहरूले चारवटाको चाहिँ अर्डर गरिसक्नु भएको छ किसानहरूलाई दिनका लागि र आगामी कार्यक्रममा हामीले पनि केही अझ तुलनात्मक अध्ययन गर्नुपर्छ भनेर यो अहिलेको जुन प्लानिङहरू भइरहेछ यसमा पनि हामीले एउटा एक्टिभिटी राखेका छौँ। यो तिनवटै भट्टी डबल ड्रम हाफ ड्रम र स्थानीय भट्टीसँग तुलनात्मक अध्ययन गरेर यसमा चाहिँ के चाहिँ तिनीहरूको तुलनामा यो कतिको उत्कृष्ट छ भन्ने अझै वैज्ञानिक हिसाबले अध्ययन गर्न चाहिँ बाँकी छ, तर दुई तिनवटा मोटामोटी चाहिँ अब किसान कहाँ पुगिसक्यो।
अब त्यो अहिले तपाईँ जुन तपाईँहरूले नयाँ प्रविधिको विकास गर्नुभयो, अलैँचीको दाना सुकाउने यन्त्र भनौँ न, प्रविधि होइन यन्त्र नै भन्दा भयो, भट्टी भनौँ
भट्टी,
यो नआउँदाखेरिको चाहिँ के थियो, के किसानले कसरी काम गरिरहेको थियो, अलैँचीको दाना सुकाउँदाखेरि के गरिरहेको थियो र त्यसले के असर गरिरहेको थियो?
अब साधारणतया त सबै ठाउँमा त्यो डबल ड्रम अथवा चाहिँ उन्नत किसिमको भट्टीहरू पुगेको छैन। किसानले सुकाउने भनेको स्थानीय स्तरको जुन परम्परागत भट्टीमा चाहिँ किसानले सुकाउँथे। किसानले सुकाउँदाखेरि त्यो अलैँचीको चाहिँ गुणस्तर बिग्रिने, गुणस्तर भन्नाले त्यसको हेर्दाखेरि पहिला गुणस्तर हेर्दाखेरि नै थाहा हुन्छ कालो हुन्छ त्यसमा, अब यसमा पिङ्क कलरको आउँछ, गुलाबी रङको। उहाँहरूले त्यो स्थानीय भट्टीमा सुकाउँदाखेरि धुवाँ गनाउने अलैँची हुन्थ्यो भने यसमा धुवाँको गन्ध आउँदैन। त्यसकारण अब समयको हिसाबले कुरा गर्ने हो भने त्यसमा चाहिँ अलैँची भट्टीमा राखिसकेपछि 36 घण्टा 40 घण्टा चाहिँ किसानले त्यो अलैँची बारीमै त्यो भट्टी रुँगेर बस्नुपर्ने अवस्था थियो भने अब यो भट्टीमा चाहिँ 3-4 घण्टामा उहाँले आफ्नो 1 मन अलैँची सुकाउन सक्नुहुन्छ। सुक्खा 1 मन भनेको 200 किलो अलैँची सुकायो भने 1 मन हुन्छ र फरकको हिसाबले हुन्छ त, टाइमको हिसाबले फरक भयो, एउटा चाहिँ दाउराको हिसाबले फरक भयो, उहाँले रुखै काटेर चाहिँ अलैँची सुकाउनु पर्ने हुन्थ्यो, अब अहिले चाहिँ 2 बारी दाउराले चाहिँ उहाँको अलैँची सुक्छ, 1 घान अलैँची सुक्छ। त्यसै गरी गुणस्तरको हिसाबले पनि फरक भयो, गुणस्तरको हिसाबले त्यसमा कालो हुन्थ्यो, धुवाँ गनाउँथ्यो, बजारमा कम मूल्य पाउँथ्यो भनेदेखि अब यसमा चाहिँ कालो हुँदैन, पिङ्क कलर हुन्छ, गुणस्तर धुवाँ गनाउँदैन, धुवाँको सट्टा यो अलैँचीको मगमग एउटा बासना चाहिँ एक मौलिक जुन बासना छ त्यो रहिरहन्छ, जसले गर्दा अलैँचीको दाम पनि किसानले चाहिँ बजारमा गएर बेसी पाउने भए।
अब यो परम्परागत तरिकाले गर्दा र यो प्रविधिबाट गर्दाखेरिको त्यो प्रक्रियामा कोही फरक हुन्छ कि, जेबाट पहिला जसरी गर्ने हो यसबाट पनि त्यसरी गर्ने?
सबै प्रक्रियाहरू एउटै हो, यसमा अलिकति फरक चाहिँ के हो भन्दाखेरि 4 घण्टामा सुक्ने भएकोले त्यो मान्छेले अलैँची घान भट्टीमा राखेर उसले चाहिँ त्यो 4 घण्टा चाहिँ त्यहाँ बस्नुपर्छ, त्यसलाई चलाइरहनुपर्छ। फाइदा पनि छ, चलाउँदा त्यसको जुन चाहिँ टुप्पी भन्छौँ अथवा पुच्छर के भन्नुहुन्छ किसानहरूले, त्यसको चाहिँ क्यालिक्स भन्ने चाहिँ फलको माथिबाट एउटा टुप्पी जस्तो हुन्छ, त्यो चाहिँ उहाँले चलाउँदा चलाउँदै त्यो चाहिँ सबै सुक्छ, पछि गएर चाहिँ त्यसलाई ग्रेडिङ गर्ने बेलामा कैँचीले काट्ने प्रविधि छ, चलन छ भनौँ न प्रविधि भन्दा पनि, पछि गएर त्यो अलैँची चाहिँ टुप्पैसँगको झ्यासैसँगको अलैँची हुन्छ स्थानीय त्यो भट्टीमा सुकाउँदा भने, यसमा चाहिँ त्यो 4 घण्टा बसिरहेर चलाउनु पर्ने जुन बाध्यता छ यसले गर्दाखेरि त्यो टुप्पी चाहिँ केही पनि रहँदैन, अलैँची चाहिँ एकदम पोलिस गरे जस्तो हुन्छ र एकदम गुणस्तरीय हुन्छ,
बिक्री गर्न पनि सजिलो हुने भयो,
दाम पनि उहाँहरूले बढी पाउने हुनुभयो अरूको तुलनामा।
अब अलिकति अब किसानलाई यो कुरा सुनिरहँदाखेरि चासो होला, यो कतिको महँगो पर्छ, यो परम्परागत चाहिँ हामीले गरिरहेको भन्दा महँगो हुन्छ कि हुन्न भन्ने पनि चासो होला, कतिको महँगो छ यो?
अब अरू भट्टीको तुलनामा अब स्थानीय भट्टी जुन हिसाबले चाहिँ जुन हिसाबले तयारी गरिन्छ, जम्मै स्ट्रक्चर सबै त्यही हो, त्यसमा कुनै फरक छैन, उहाँहरूले ढुङ्गाको वाल लाउनुहुन्छ अथवा इँटा लाउनुहुन्छ, माथिबाट जाली राख्नुहुन्छ, रड राख्नुहुन्छ, सबै कुरा सेम हो, उस्तै हो। तर त्यो आगो बाल्ने ठाउँमा जहाँ भुइँमा आगो बाल्नुहुन्थ्यो अथवा ड्रममा आगो बाल्नुहुन्थ्यो, यो चाहिँ अलग्गै चुलो छ एउटा। त्यो चुलो चाहिँ चुलोमा कस्तो सिस्टम छ भने अटोमेटिकल्ली अक्सिजन सप्लाई हुने ठाउँ छ, अक्सिजन सप्लाई भएर एकदमै राम्ररी बल्छ भित्र, कम्प्लिट बल्छ। कम्प्लिट बल्नेको कारणले धुवा आउँदैन। अब जम्मै स्ट्रक्चरहरू त्यही हो, खालि त्यो लगेर त्यो आगो बाल्ने ठाउँमा चाहिँ त्यो चुलो राख्ने हो। तर चुलोको साइज अनुसारको उहाँहरूले चाहिँ त्यो बनाउनुपर्छ, अथवा कसैको स्थानीय किसानहरूको आफ्नो स्थानीय भट्टी छ भने त्यसलाई केही मोडिफिकेसन गरेर केही अलिकति अल्गो बनाउनु पर्ने हुन्छ, 2 मिटर जति अल्गो। त्यति मात्रै फरक हो, अरू चाहिँ केही पनि फरक छैन।
भाउ मूल्य
मूल्यको कुरा गर्दाखेरि अब ती माथि लगाउने रडहरूको त त्यो पर्यो मूल्य, तर यो भट्टीको मूल्य चाहिँ त्यसको फलामको कति मोटाइमा बनाउने भन्ने कुराले चाहिँ फरक पार्छ। तर 8-10 वर्ष 15 वर्ष जाने खालको बनाउनलाई चाहिँ 22,000-25,000 पर्छ। अझ राम्रो बनाउँछु भन्ने भने त्यो फलामको पाताहरू चाहिँ अलिकति मोटो लगाएर गरियो भनेदेखि त्यसको 32,000 चाहिँ त्यसको मूल्य आउँछ।
त्यसले चाहिँ कतिको के फाइदा हुन्छ एकचोटि त्यसरी लै रबर राखिसकेपछि?
अब एकचोटि राखिसकेपछि अलिकति राम्रो मोटो पाताको, फलामको पाताको, सबै फलामको बनिन्छ, मोटो पाताको लगायो भने यो 30-40 वर्ष चाहिँ यो जान्छ। त्यहाँभित्र कुनै मोइस्चरहरू अथवा चाहिँ पानीको चिस्यानहरू चाहिँ अलिकति पस्न नदिने, पानी पर्न नदिने हो भने 30-40 वर्ष चाहिँ यसको आयु हुन्छ। त्यसकारण 30-40 वर्षलाई चाहिँ 30-40,000 पर्दा पनि वर्षको 1,000 रुपियाँको दरले पर्ने भयो।
राम्रोसँग व्यवसाय खेती गर्ने किसानलाई त्यति ठुलो कुरो पनि होइन,
यो ठुलो कुरो होइन।
व्यक्तिगत रूपमा राख्ने नि हुने भयो अथवा सामूहिक रूपमा 2-4 जना मिलेर गर्दा पनि हुने
भयो? यो त 2-4 जना मिलेर गर्दा त एकदमै उत्कृष्ट, एकदमै राम्रो हुन्छ, किनभने लागत पनि कम पर्ने भयो अनि अलिकति राम्रो गुणस्तरको अथवा मोटो फलामको पाताको चाहिँ उहाँहरू लगाउन सक्ने हुनुभयो। र मलाई बारम्बार फोनहरू पनि आइरहेछ किसानबाट चाहिँ हामी व्यक्तिगत रूपमा बनाउँछौँ भनेर र राम्रो क्वालिटीको बनाउँछौँ भनेर। अनि मैले चाहिँ त्यो स्थानीय स्तरका मान्छेहरूलाई पनि त्यो कुराहरू चाहिँ एउटा मोडलै बनाएर यो यस्तो बनाउनुपर्छ भनेर मैले अब बनाउने मान्छेहरूलाई, जसको ग्रिल छ, जसको जसले चाहिँ त्यो काम गर्न सक्छ उहाँहरूलाई चाहिँ गरिदिएको छु। अहिले हालचालै चाहिँ इटरीमा यहाँ एउटा अलिक ठुलै वर्कसप छ, उहाँसँग मिसिनहरू पनि भएकोले छिटो बनाउनलाई चाहिँ उहाँलाई हामीले चाहिँ सुरुमा चाहिँ उहाँले अहिले बनाउँदै हुनुहुन्छ। तर बिस्तारै स्थानीय स्तरमा पनि जहाँ त्यो प्रयोग हुने हो त्यो लेभलमा पनि, त्यहाँ लेभलमा काम गर्ने मान्छेहरूले पनि त्यो बनाउन सक्छन् र उपलब्ध सजिलै हुन सक्छ किसानहरूलाई।
कृषि प्रविधि यन्त्र भन्नेपछि धेरै किसानले चाहिँ अनुदान पाइदिने हुन्थ्यो भन्ने पनि आशा हुन्छ, त्यस्तो केही केही ठाउँमा सरकारले अनुदान पनि दिइरहेको छ होइन, त्यस्तो यन्त्र प्रविधिमा तपाईँहरूले अनुदानको लागि सम्बन्धित निकायलाई पनि अलिकति घसघचाउने काम गर्नुहुन्छ कि हुन्न, त्यस्तो केही छ?
अवश्य पनि एकदमै राम्रो कुरा यहाँले सोधिदिनु भयो। जस्तै हामीले परीक्षण गर्ने क्रममा चाहिँ हामीले जिल्ला कृषि विकास कार्यालय, अलैँची विकास केन्द्र र अरू एनजिओ त्योसँग अलैँचीमा काम गर्ने अथवा कृषिमा काम गर्ने मान्छेहरूलाई बोलाएर देखाएका पनि थियौँ, पत्रकारहरूलाई पनि ल्याएर देखाएका थियौँ, जसले गर्दा धनकुटा जिल्ला कृषि विकास कार्यालय छ त्यति नै बेला अब हामीले डबल ड्रमलाई क्यान्सल गऱ्यौँ। अब हामी चाहिँ किसानलाई दिने जुन हाम्रो डबल ड्रम दिने प्रोग्राम थियो हामी त्यसलाई चेन्ज गरेर यो भट्टी चाहिँ हामी उपलब्ध गराउँछौँ भन्ने भयो। त्यसै गरी जिल्ला कृषि विकास कार्यालयको त आफ्नो कार्यक्रममै हुन्छ त्यो, यो वर्ष हामीले यतिवटा भट्टी चाहिँ वितरण गर्ने भन्ने। जस्तो मलाई खोटाङबाट पनि, खोटाङको ड्याडो हाम्रो श्याम घिमिरेज्यू हुनुहुन्छ, उहाँले पनि डबल ड्रमको अर्डर गरिसकेको पनि एउटा क्यान्सल गरेर यो बनाउने भन्ने चाहिँ एटलिस्ट एउटा त जाओस् भन्ने अहिले उहाँले त्यो गर्नुभएको छ। त्यसै गरी 5 सरले त्यही प्रविधि थाहा पाएर उहाँहरूको जुन आगामी यो यो कार्यक्रममा यही सालको भनौँ न यो असारभन्दा अगाडिकै कार्यक्रममा 4 अर्डरै गरिसक्नु भएको छ, अब किसानलाई दिने हो त्यो उहाँहरूले। त्यसै गरी इसिडिएफ भन्ने त्यो इन्भाइरोमेन्ट कन्जर्भेसन भन्ने वातावरण संरक्षण मञ्च भन्ने जुन चाहिँ एनजिओ छ थाप्लेझुङमा, त्यो एनजिओले त उहाँहरूको कार्यक्रममा 60 बनाउने भन्ने छ। उहाँले हाफ ड्रम ड्रायर बनाएर अहिले दिनुभएको छ, त्यो हाफ ड्रमसँग उहाँले तुलना गरेर हेरिसक्नुभयो, हामीले त गलत गरेछौँ, हामीले त यो चिज चाहिँ आइदिएको भए हामीले पहिल्यै यो चिज बनाएर चाहिँ हामी किसानलाई दिन्थ्यौँ भन्ने उहाँहरूको कार्यक्रममा पनि किसानलाई
स्थानीय स्तरबाट पहल भइरहेको रहेछ,
पहल भइरहेको छ
स्तरमै, सरकारले बजेटमै यस्तो खालको व्यवस्था गरिदियो भने किसानलाई अझ सजिलो हुने रहेछ।
अब त्यो त एकदमै सजिलो हुन्थ्यो, तर अब मैले अब यो राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम यो कृषि अनुसन्धान परिषदले एउटा व्यावसायिक बालीमा अनुसन्धान गर्नुपर्छ भनेर जुन खोलिएको एउटा संस्था हो,
तर तपाईँहरूले सम्बन्धित निकायलाई ल यो चाहिँ किसानलाई फाइदाजनक हुँदो रहेछ, अनुदानमै राष्ट्रिय कार्यक्रम नै बनाउने हो भने राम्रो छ हुन्छ भन्ने,
त्यो त अवश्य, त्यो त अवश्य, त्यो त हामीले भनि पनि सकेका छौँ। हामीले अहिले जुन चाहिँ अलैँचीको एक्सपोर्ट स्ट्राटेजी चाहिँ जुन बन्दैछ त्यसमा यो राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम चाहिँ एनकार्प जसलाई भनिन्छ यो त्यसको कोर टिममा पनि छ, र त्यो लेभलसम्म पनि हामीले चाहिँ कुराहरू यो भट्टी चाहिँ बनाउनुपर्छ, यसले गुणस्तर राम्रो गर्छ र एक्सपोर्ट अलैँचीको निर्यात गर्न चाहिँ सजिलो पर्छ, यसको गुणस्तर राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ उहाँहरूलाईसम्म पुर्याएको छौँ हामी वाणिज्य मन्त्रालय अन्तर्गत।
प्रविधिक कुरा यो भइ नै हाल्यो होइन, तपाईँले धेरै राम्रो कुरा गरिसक्नु भयो, अलिकति यो अलैँची खेती गरिरहेको अहिले किसानलाई चाहिँ बजार नपाउने होइन को समस्या रहेछ, पूर्वी पहाडी किसानहरू जो चाहिँ अलैँची खेतीमै निर्भर हुनुहुन्छ अलिकति समस्या कुरो आइरहेछ, र अघि नै तपाईँले भन्नुभयो यो परम्परागत तरिकाले हामीले यो अलैँचीको दाना सुकाउँदाखेरि चाहिँ गुणस्तर अलिक घट्ने पनि हुँदो रहेछ, यदि गुणस्तर राम्रो बनाउने हो भने त भाउ पनि पाउने, बजार पनि पाउने सम्भावना र भण्डारणको लागि पनि सजिलो हुँदो रहेछ। यो दाना सुकाउने बेला चाहिँ एकदम किसानले ख्याल गर्नै पर्ने कुरा चाहिँ के हो जो चाहिँ अझै कमजोरी छ?
अब किसानको के हुन्छ भन्दा थुप्रै समस्याहरू हुन्छन् घरमा, अब काँचो दाउराबाट सुकाउनुहुन्छ, काँचो दाउराबाट सुकाएपछि निश्चित रूपमा धुवा आउँछ, काँचो दाउराबाट अलैँची सुकाउनु हुँदैन भन्ने हो स्थानीय भट्टीमै सुकाउँदा पनि, अब स्थानीय भट्टी अलिक होचो भएकोले त्यो आगो धेरै बल्ने हुन्छ र अलैँचीमा आगो लाग्छ भन्ने हिसाबले चाहिँ काँचो दाउरा हाल्नुहुन्छ उहाँहरूले, तर अब ध्यान दिनुपर्ने कुरा त के हो भन्दाखेरि एक त एक्लै सकिँदैन भने दुई चारजना मिलेर यस्ता भट्टीहरू बनाऊ, त्यो भट्टीमै सुकाउनु पर्यो गुणस्तर राम्रो बनाउनलाई, अर्को चाहिँ तपाईँको अब किसान पनि अलिक जागरुक हुनु पर्यो कि त्यो अनुदानमा कुन कुन संस्थाले चाहिँ दिन्छन् भनेर, मैले अघि यहाँ पनि भने एनजिओहरू पनि छन् काम गर्ने, उहाँहरू कहाँ छ कि, अथवा चाहिँ जिल्ला कृषि विकास कार्यालयमा पनि छ त्यो कहाँ, उहाँहरू आफू पनि जान सक्नु पर्यो, त्यहाँ गएर चाहिँ घचघच्याउनु पर्यो, अब जुन चिज जसलाई चाहिने हो जसलाई आवश्यक हो त्यहाँ पुगोस् जसले गर्दाखेरि उहाँहरू जागरुक हुनुभयो भने भन्ने एउटा हो। अब अरू कुरा त प्रविधिहरू छन्, प्रविधिहरूको चाहिँ कहाँ के छ भनेर अलिकति खोजी गरेर गर्नुभयो भने अब हाम्रै पनि अनुसन्धानकै कतिवटा प्रोग्रामभित्र पनि त्यस्ता चिजहरू हुन्छन्, किसानलाई डाइरेक्टली हामीले नदिए पनि अनुसन्धान मार्फत चाहिँ केही सहयोगहरू किसानलाई पुग्न सक्छ। अब यिनै हुन्, अरू त किसानहरूले धेरै वर्षदेखि अलैँची खेती गर्नुपर्छ गर्नुभएको छ उहाँहरू अब जान्नुहुन्छ, र अर्को किसानले अलैँची सुकाउँदाखेरि भन्दा पनि सुकाइसकेपछि त्यसका चाहिँ त्यसलाई ग्रेडिङ गर्ने, त्यसलाई चाहिँ सानो ठुलो चाहिँ छुट्याउने गरेर चाहिँ बजारमा लानुभयो भने त्यो ठुलोको अलैँचीको राम्रो दानाको अलैँचीको भाव चाहिँ फरक हुन्छ, र उहाँले केही साना अलैँची अथवा चाहिँ ती टुप्पी भएका अथवा चाहिँ अलिकति फोहोर मैलासहितका चाहिँ राम्रो चिजमा पनि मिसाइदिनु भयो भने त्यसले गर्दा त्यो सानो दानाले अथवा चाहिँ गुणस्तर कम भएको वस्तुले पाउने मूल्य चाहिँ पाउनुहुन्छ, त्यसले गर्दा उहाँको चाहिँ राम्रो चिज पनि नराम्रोको दाममा चाहिँ जाने हुन्छ, त्यसले गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ सुकाइसकेपछि राम्रो उन्नत भट्टीमा सुकाएर सुकाइसकेपछि पनि त्यसलाई ग्रेडिङ गर्ने कुराहरू चाहिँ किसानले अप्नाउनुभयो भने त्यसको बजार मूल्य चाहिँ राम्रो पाउनुहुन्छ भन्ने हो।
हुन्छ, तपाईँलाई
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय व्यवसाय कृषि अनुसन्धान कार्यक्रम पाखरीबासका संयोजक डाक्टर गोविन्द तिम्सिना। अलैँचीको दाना सुकाउने मेसिन र यसबाट किसानले लिन सक्ने फाइदाको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बन्धुत नेपालबाट प्राविधिक साथी मनोज विष्ट सँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।